أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وبه نستعين وهو خير ناصر ومعين وصلى الله على محمد وآل محمد أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ربنا وجعلنا مسلمين لك ومن ذريتنا أمة مسلمة لك. ناظرين الكرام، قرآنی دعاؤں کے ساتھ آپ کی خدمت میں حاضر ہیں. آج جس دعا کی طرف اشارہ کرنا ہے وہ اولاد کے حق میں دعا ہے. خالق کائنات نے انسان کو وجود عطا کیا، اس کی تمام ضروریات اسے عطا کی، اس کی وجود کے بقا کے اسباب پیدا کیے اور حکم دیا، فطرت میں یہ رکھ دیا کہ اس سلسلے کو باقی رہنا چاہیے. یہ تسلسل، یہ انسانیت اور بشریت کا وجود باقی رہنا چاہیے جب تک خدا چاہتا ہے. اس لیے تمام ادیان آسمانی نے نسل کے باقی رکھنے کو ایک وظیفہ قرار دیا ہے، ایک ذمہ داری ہے ہماری کہ ہم میں سے ہر ایک خاندان کو تشکیل دے اور اپنے جیسے دوسرے انسان پیدا کرے اور اپنی خوبیاں، اپنے کمالات، اپنی نیک صفات کو منتقل کرے آنے والی نسل میں. خداوند متعال کے نعمات کو محدود نہ کرے صرف اپنی ذات پر. اس لیے خالق کائنات نے ہم میں سے ہر ایک کا وظیفہ یہی معین کیا ہے کہ تمہیں اپنی بھی فکر کرنی چاہیے، اپنی عاقبت کا بھی خیال رکھے اور تمہیں اپنی اولاد کا بھی خیال ہونا چاہیے. خالق متعال حکم دے رہا ہے، یا ایھا الذین آمنوا قوا انفسکم واہلیکم نارا، اے ایمان لانے والو، اپنے آپ کو اور اپنے اہل و عیال کو جہنم کی آگ سے بچاؤ. یعنی خود بھی اس جہنم سے بچنے کی کوشش کرو اور اپنی اولاد کی بھی ایسی تربیت کرو، ان کو ایسا بناؤ، انہیں ایسی تعلیم دو کہ وہ بھی جہنم سے بچ پائیں. اور یہ خالق کائنات کا کتنا بڑا لطف و کرم ہے کہ اس نے والدین کے دل میں اپنی اولاد کے لیے خصوصی محبت ڈالی ہے. اس لیے خداوند متعال جب بھی اپنی محبت کا تذکرہ کرتا ہے تو احادیث قدسیہ میں اور روایات اہل بیت علیہم السلام میں یہ وارد ہوا ہے کہ خالق کائنات 70 ماؤں سے بڑھ کر اپنے بندوں سے محبت کرتا ہے. یعنی خدا اپنی محبت بیان کرنا چاہتا ہے تو والدین کی مثال دیتا ہے، کس طرح وہ بے لوث محبت کرتے ہیں. دنیا میں کوئی ایسی ہستی نہیں ہے جو والدین کی طرح اپنے اولاد سے محبت کرے، بے لوث محبت، بے غرض محبت. یہ وہ ہستیاں ہیں جو چاہتی ہیں کہ ان کے اولاد دن دوگنی رات چوگنی ترقی کرے، جبکہ دوسرے انسان جلتے رہتے ہیں، چاہتے ہیں کہ یہ ترقی نہ کریں، ہمارا نام ہو، ہم آگے بڑھیں. لیکن یہ والدین ہوتے ہیں جو بے لوث محبت کرتے ہیں، جتنا ان کی اولاد ترقی کرتی ہے وہ خوش ہوتے ہیں. البتہ اس فطری محبت کو بھی ایک لائن دینے کی ضرورت ہے، ایک پروگرام کی ضرورت ہے. ایسا نہ ہو کہ یہ بے لوس محبت بے جا محبت میں تبدیل ہو جائے اور بجائے اس کے کہ اولاد کو اچھی لائن پہ لگائے، انہیں یہ بے جا محبت انہیں مزید بگاڑ دے، خراب کر دے اور ایک برا انسان بنا دے. کیونکہ اگر محبت کو इन कवानीन के दायरे में, हुदूद के अंदर न रखा जाए। अगर तरबियत के कवायद का ख्याल ना किया जाए तो शायद ये मोहब्बत भी मुज़िर चीज़ों में तब्दील हो जाए। तो औलाद के लिए दुआ करनी चाहिए, जिस तरह अंबिया अलैहिस्सलाम ने अपनी औलाद के लिए दुआ की है। और इंसान की फितरत यही है कि वो औलाद चाहता है। जो लोग औलाद नहीं चाहते, दर हकीकत वो नफ्सियाती मरीज़ हैं। उन्हें अपना नफ्सियाती मुआयना कराना चाहिए। वो नफ्सियाती तौर पे सही और सालिम नहीं है, और औलाद न होने की वजह से कितने नफ्सियाती बीमारियों में मुबतला हो जाते हैं, कितने मसाइल में मुबतला हो जाते हैं। इंसान के अंदर जो मोहब्बत का, जो इखलास का मंबा और सरचश्मा है, इतना ख़ज़ाना है उसके अंदर जो खालिक कायनात ने रखा है, उसे औलाद की सूरत में, औलाद से मोहब्बत की सूरत में इसे बाहर निकालना चाहिए। इन मोहब्बतों को तकसीम होना चाहिए। अगर ये फितरी तौर पर ये सिलसिला जारी ना रखा जाए तो इसके मुज़िर असरात मुतरतिब होंगे। आज पूरी दुनिया में देखेंगे जिस खानवादे में, जिस ख़ानदान में औलाद नहीं है, वो कितनी नफ्सियाती परेशानियों का और मसाइल का शिकार हैं। ये ना समझें कि औलाद होने से जिम्मेदारियां बढ़ जाती हैं, हम काबू नहीं पा सकेंगे, हम खिदमत नहीं कर सकेंगे, हम तरबियत नहीं कर सकेंगे, लिहाजा हमें औलाद ही नहीं होनी चाहिए। नहीं, औलाद ना होने के अपने मसाइल हैं, लिहाजा औलाद करनी चाहिए। और जब भी किसी के यहाँ औलाद होती है, फितरी तौर पर वो यही चाहता है। हर कोई अपने अपने लिहाज से अपनी औलाद के लिए अच्छे मुस्तकबिल का सोचता है, अच्छी ख्वाहिशात करता है, उनके लिए नेक ख्वाहिशात रखता है, उनके लिए तरक्की की दुआ करता है। और ये फितरी दुआ है जो कुरान मजीद ने नकल की है कि जब भी किसी के यहाँ औलाद होने लगती है, जब भी बच्चा माँ के रहम में आ जाता है और बतन मादर में होता है, अब ये माँ बाप दोनों मिल के बारगाह इलाही में दुआ करते हैं, दावल्लाहा रब्बहुमा लैन अतैतना सालिहन लनकूनन्ना मिनश्शाकिरीन। दोनों मिल के बारगाह इलाही में दुआ करते हैं, बार इलाही अगर तूने हमें सही और सालिम औलाद दी, सालेह और नेक औलाद दी, हम तेरा शुक्रिया अदा करेंगे और शुक्रगुजार में से बन जाएंगे। इस आयत से यही जाहिर होता है कि ये दुआ फितरी दुआ है। हर कोई यही दुआ करता है कि औलाद खुदा की तरफ से है, अपनी तरबियत करनी चाहिए, अपनी कोशिश करनी चाहिए, लेकिन उनके सालेह बनने की खुदा से दुआ करनी चाहिए, खुदा से मदद मांगनी चाहिए कि बारे इलाहा इस अहम वजीफे को अंजाम देने में, इस बड़ी जिम्मेदारी को अदा करने में हमारी मदद फरमा, हमें तौफीक दे कि हम अपनी औलाद की सही तरबियत कर पाएँ और ये सालेह बने। लैन अतैतना सालिहन लनकूनन्ना मिनश्शाकिरीन। लेकिन बड़ी मुसीबत यही होती है इंसानों की कि जब सर पे मुसीबत आती है तो उन्हें अल्लाह याद रहता है, बड़ी बड़ी लंबी लंबी दुआएं करते हैं, खुदा को याद करते हैं, जिक्र इलाही करते हैं, उसे मदद मांगते हैं, लेकिन जब खालिक कायनात उनकी मुश्किल को हल कर देता है, जब उनकी दुआ मुस्तजाब हो जाती है, जब खुदा उनकी हाजत उन्हें दे देता है, जब उनकी मुरादें पूरी हो जाती हैं, तो ये खुदा को भूल जाते हैं। फलम्मा आताहुमा सालिहन जाला लहू शुरका फीमा आताहुमा। जब खालिक कायनात उन्हें औलाद दे देता है, उनकी दुआ को मुस्तजाब कर देता है, तो अब वो अल्लाह के लिए शरीक के कायल हो जाते हैं, वो शिर्क करने लगते हैं, फिर दूसरों की तरफ नस्बत देने लगते हैं कि फ़लाने दिया है। नहीं, खुदा ने दिया है, ये खुदा का लुत्फ और करम है। इंसान जिस तरह मुसीबत में दुआ करता है, जिक्र इलाही करता है, बारगाह इलाही में पहुंचता है, खुदा को समझता है, उसी तरह नेमत मिलने के बाद भी एहसान फरामोश नहीं करना चाहिए, अज़मत इलाही को भुलाना नहीं चाहिए, खुदा के एहसान को याद रखना चाहिए और उसकी नेमत पे उसका शुक्रिया अदा करना चाहिए। لیکن انسان تو ایسا ہے کہ جب بھی اسے کوئی مصیبت آتی ہے تو بڑے خلوص کے ساتھ دعا کرتا ہے، لیکن جب اسے حاجت مل جاتی ہے تو وہ خدا سے اس طرح گزر جاتا ہے کہ گویا اس نے کبھی خدا سے دعا ہی نہیں کی تھی۔ کتنا کم ظرف ہے یہ انسان، اتنے بڑے احسان الہی کو بھلا دیتا ہے۔ لیکن حقیقی مومن وہی ہے جو احسان کو یاد رکھے، اولاد کو خدا کی نعمت سمجھتے ہوئے اسے بہتر سے بہتر بنانے کی کوشش کرے۔ لہٰذا انبیاء علیہ السلام نے جس طرح اپنے لیے نیک تمنائیں کی ہیں، اپنے لیے دعائیں کی ہیں، اسی طرح اپنی اولاد کے لیے دعا کی ہے۔ جتنے کمالات انہوں نے اپنے لیے طلب کیے ہیں، وہی کمالات اپنی اولاد کے لیے طلب کیے ہیں۔ یہ حضرت ابراہیم علیہ السلام کی دعا ہے جو اپنے اسلام کی دعا کر رہے ہیں کہ بارے الہ مجھے واقعی اور حقیقی مسلمان بنا دے، میں تیرے سامنے تسلیم ہو جاؤں۔ ربنا وجعلنا مسلمین لک، بارے الہ مجھے اور اسماعیل کو اپنا خالص مسلمان بنا دے، حقیقی مسلمان بنا دے، جو تیری اطاعت کرنے میں ایک ذرہ بھی، ایک لمحہ بھی غفلت نہ کریں۔ وَمِن ذُرِّيَّتِنَا أُمَّةً مُسْلِمَةً لَكَ، اور ہماری اولاد میں سے بھی مسلمان امت بنا دے، ہماری اولاد کو بھی حقیقی مسلمان بنا دے۔ صرف مسلمان نہیں، امتاً مسلمتاً لکا، حقیقی اسلام جسے تو چاہتا ہے، جسے تو پسند کرتا ہے، یعنی جو ہمارے پاس کمالات ہیں خدا، جو تو ہمیں نعمتیں عطا کر رہا ہے، ہمیں جو تو نے تسلیم کیا ہے اپنے سامنے، ہم جو چاہتے ہیں کہ تیرے سامنے تسلیم رہیں، اور یہ سب سے بڑا کمال ہے ہمارے لیے، اسی طرح میری اولاد کو بھی، میری نسلوں کو بھی حقیقی مسلمان بنا دے۔ اولاد کے لیے اسلام کی دعا کریں کہ انہیں بھی خالق کائنات حقیقی مسلمان بنا دے۔ حضرت ابراہیم علیہ السلام نے دوسری دعا کی بارگاہ الہی میں کہ خداوندہ، اس طرح تو نے مجھے نبوت عطا کی ہے، اسی طرح میری اولاد کو بھی نبوت عطا فرما۔ کیونکہ حضرت ابراہیم جانتے تھے کہ ابھی یہ سلسلہ باقی ہے، ابھی اس منصب کو باقی رہنا ہے، ابھی کتنے سارے انبیاء آنے ہیں، یہ نعمت انسانیت پر باقی رہے گی، تو بارِ الٰہی یہ نعمت میری ذریت میں قرار دے، میری اولاد میں قرار دے، انہیں ایسا بنا دے کہ وہ تیری نبوت کے حامل ہو سکیں، وہ تیری نبوت کے متحمل ہو سکیں، اور تیری طرف سے نبوت کو امانت کے طور پر اٹھا سکیں اور نبی بن سکیں۔ لہذا دعا کی، ربنا وبعث فیہم رسولا، بارِ الٰہی ان میں ایک رسول بھیج جو ان کے سامنے تیری آیات کی تلاوت کرے، جو انہیں حکمت کی تعلیم دے، جو ان کے نفوس کو پاک و پاکیزہ بنائے، جو ان کی تعلیم اور تربیت کر سکے۔ اور جب جناب رسول خدا صلی اللہ علیہ وآلہ وسلم کی بعثت ہوئی، آپ صلی اللہ علیہ وآلہ وسلم اس دنیا پہ تشریف لائے، تو فرمایا کرتے تھے، انا دعوت ابراہیم، میں حضرت ابراہیم کی دعا ہوں جو حضرت ابراہیم نے اس وقت مانگی تھی، ربنا وبعث فیہم رسولا، بارِ الٰہی ان میں ایک رسول بھیج جو ان صفات کا مالک ہو۔ فرمایا کرتے تھے کہ میں ابراہیم کی دعا کا اثر ہوں۔ عزیزو، ہمیں آداب دعا میں یہ یاد رکھنا چاہیے کہ ایسا نہیں ہے کہ ابھی ہم نے دعا کی تو ابھی ہی ہمیں چیز مل جانی چاہیے، کبھی دعا کی استجابت میں صدیوں بھی لگ سکتے ہیں۔ ابراہیم علیہ السلام نے کب دعا کی تھی، اور رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کب اس دنیا میں تشریف لا رہے ہیں؟ ہمیں جلدی مایوس نہیں ہونا چاہیے کہ ہماری دعا قبول نہیں ہوئی، دعا قبول ہوتی ہے۔ خاص طور پہ اگر انسان اولاد کی نیک ہونے کے لیے جو دعا کرتا ہے وہ ضرور مستجاب ہوتی ہے۔ والدین کی دعا، ماں کی دعا اولاد کے حق میں ضرور قبول ہوتی ہے۔ ماں مظہر ہوتی ہے محبت الہی کا، خالق کائنات ماں کی دعا کو مستجاب کرتا ہے۔ حضرت ابراہیم علیہ السلام نے اپنی اولاد کے لیے اسلام کی دعا کی، ان کے لیے نبوت کی دعا کی، اور ان سے بڑھ کر جب خالق کائنات نے حضرت ابراہیم کو عظیم نعمت سے نوازا، وَإِذَا ابْتَلَىٰ إِبْرَاهِيمَ رَبُّهُ بِكَلِمَاتٍ فَأَتَمَّهُنَّ، जब हज़रत इब्राहिम का इम्तिहान लिया गया, कितने घटन घटन मुश्किल मुश्किल इम्तिहान लिए गए, इब्राहिम हर इम्तिहान में पास होते चले गए, कितने मुश्किल मुश्किल इम्तिहानात थे। 100 साल तक औलाद का ना होना क्या इम्तिहान नहीं है? हमारे यहाँ शादी को चंद साल नहीं गुजरते, औलाद ना हो तो वावेला बन जाती है। दुआएं की जाती हैं, मिन्नतें मानी जाती हैं, औलाद हो जाए। हज़रत इब्राहिम को आज़माया जा रहा है, औलाद हो जाए तो फिर उन्हें कुर्बान करने का हुक्म दिया जा रहा है, औलाद हो जाए तो फिर उन्हें बेआबो गया सरजमीन पे रखने का हुक्म दिया जा रहा है, जहाँ ज़ाहरी तौर पर ना पानी है ना खाने का इंतज़ाम है, कुछ भी नहीं है, कहीं आग में डाला जा रहा है उन्हें। और कितने अनवा अकसाम के इम्तिहान मुश्किलात, इम्तिहान सब में पास हो गए तो खालिक़ कायनात ने इरशाद फरमाया कि इन्नी जाइलुका लिन्नासे इमामा, इब्राहिम हम तुम्हें इंसानों के लिए इमाम बना रहे हैं। कितनी बड़ी अजीम नेमत थी, जैसे ही खालिक़ कायनात ने इब्राहिम को अता की तो फौरन दुआ की, काला व मिन ज़ुर्रियती, बारे इलाहा ये अजीम नेमत जिस तरह तूने मुझे अता की है, मेरी ज़ुर्रियत और मेरी औलाद को अता फरमा, उनमें से भी इमाम बना। खालिक़ कायनात ने फरमाया, खलील तेरी दुआ है मुस्तजाब है, लेकिन मैं इमाम बनाऊंगा, इमाम ज़रूर बनाऊंगा, लेकिन ला यनालु अहदिज़्ज़ालिमीन, मेरा ओहदा कभी ज़ालिमों को नहीं मिलेगा। इमाम आएंगे लेकिन वही आएंगे जो मासूम हों, इमाम वही होंगे जिनको खुदा इमाम बनाए, जो इमामत के हकदार होंगे, इमाम बनने के मुस्तहिक होंगे, इमामत की शरायत रखते होंगे, एक लम्हे के लिए भी जो शिर्क ना करें, कुफर ना करें, मासियत खुदा ना करें, खालिक कायनात उनको इमाम बनाएगा, और इमाम बनाए खुदा ने नस्ल इब्राहिम में से। ये हज़रत इब्राहिम की दुआएं अपनी औलाद के लिए दुआ कर रहे हैं इस तरह, और कभी ये दुआ कर रहे हैं कि वजनुबनी व बनिया नाबुदल असनाम, बारे इलाहा मुझे और मेरी औलाद को बचा इससे कि हम बुतों की इबादत करने लगे। ये बुतों के जाहिरी जलवे, ये इंसान जो मादी गर है, यानी मादी की तरफ जल्दी जज्ब हो जाता है, महसूसात के असर को जल्दी कबूल कर लेता है, मामूली दुआ नहीं है जो हज़रत इब्राहिम मांग रहे हैं कि खालिक कायनात मुझे और मेरी औलाद को बुत परस्ती से बचा। हज़रत मूसा अलैहिस्सलाम ने कितने मोजज़ात दिखाए बनी इसराइल के सामने, उनको निजात दी, फिरौन गर्क हो गया, अब कितने मोजज़े अपनी आंखों से देख चुके हैं, लेकिन जब ये दरिया से उबूर करके बाहर आते हैं, आगे चलते हैं, देखते हैं कि दूसरी अकवाम बुतों के सामने सजदा कर रही हैं, उनके खुदा उनको दिखाई दे रहे हैं, फौरन ये कहते हैं कि ऐ मूसा दुआ करो, हमारे लिए ऐसे खुदा होने चाहिए जैसे ये हैं। यानी बुत परस्ती का कितना बड़ा खतरा है, इंसान महसूसात में मुकैद हो जाए और महसूसात के असर को जल्द कबूल करता है। इतने सारे मोजज़ात देखने के बाद अभी तक खुदा को नहीं पहचान सके, वो कहते हैं कि खुदा, वो कहते हैं कि जनाब मूसा आप भी हमारे लिए ऐसे खुदा बनाएं जैसे इनके खुदा हैं। बुतपरस्ती का जहर है। हजरत इब्राहिम अलैहिस्सलाम इसी से बचना चाहते हैं, वजनुबनी बारिला मुझे भी बचा, वह बनिया मेरी औलाद को बचा, अन्नाबुद अलसनाम के हम बुतों की इबादत करें। बहुत बड़ी दुआ है कि औलाद की अकीदती और फिक्री इस्लाह की दुआ करें, हमेशा उनकी मादी जरूरियात की दुआ नहीं करें, हमेशा उनकी ज़ाहरी हाजतों की दुआ नहीं करें, असली दुआ यही है कि उनको सही फिक्री तरबियत मिले, वो मुनहरिफ ना होने पाएं, शैतान और उसके कारण दे उनको अपनी जाल में ना फंसा लें, फिक्री हुर्रियत होनी चाहिए उनके पास, वो दिल से और जहन से फिक्र से खुदा को माने और उसी की इबादत करें। और इसे बढ़कर हज़रत इब्राहिम अलैहिस्सलाम अपनी औलाद के लिए नमाज गुजार होने की दुआ कर रहे हैं, दुआ करते हैं बारे इलाहा रब्बिज अलनी मुकीम सलात व मिन ज़ुर्रियती, بارِ الٰہی مجھے نماز گزار بنا دے، نماز قائم کرنے کی توفیق عطا فرما مجھے اور اسی طرح میری اولاد کو۔ اتنی عظیم عبادت ہے کہ حضرت ابراہیم چاہتے ہیں کہ جو کمالات نماز کے ذریعے سے مجھے ملتے ہیں، جو فضائل اور معنوی درجات مجھے ملتے ہیں نماز کے ذریعے سے، میری اولاد کو بھی ملنے چاہیے۔ کتنے کمالات ملے ہیں حضرت ابراہیم علیہ السلام کو، نماز کتنی عظیم ہے جس کے لیے رسول اکرم صلی اللہ علیہ وآلہ وسلم ارشاد فرمائے کہ الصلاۃ معراج المؤمن، نماز مؤمن کی معراج ہے، الصلاۃ عمود الدین، دین کا ستون ہے۔ سب سے پہلا سوال نماز کے بارے میں ہوگا، اگر نماز قبول ہو جائے تو تمام عبادات قبول ہو جائیں گی، اگر نماز رد ہو جائے تو کوئی عبادت قبول نہیں ہوگی۔ لہذا دعا کر رہے ہیں، رب جعلنی مقیم الصلاۃ، بارِ الٰہی مجھے نماز گزار بنا دے، نماز کو قائم کرنے کی توفیق عطا فرما، ومن ذریتی، اور میری اولاد کو بھی۔ جہاں جہاں اپنے لیے کمالات کی دعا کی جا رہی ہے، وہاں اپنی اولاد کے لیے بھی دعا کی جا رہی ہے، کیونکہ یہ اولاد ہمارا حصہ ہیں، ہمارا جز ہیں، ہماری بقا ہے، ان سے وابستہ ہے۔ جب تک ہماری اولاد رہیں گی، ہماری نیک نامی رہے گی۔ اولاد کی نیک نامی آبا و اجداد کی نیک نامی ہے، لہذا انبیاء چاہتے ہیں کہ ان کی اچھی اولاد ہونی چاہیے۔ اور جب جناب نوح علیہ السلام کشتی پہ سوار ہونے لگے تو انہیں بھی اپنی اولاد کی فکر تھی، کہا رب ان ابنی من اہلی، بارِ الٰہی یہ میرا بیٹا میرے اہل ہے، میرے اہل میں سے ہے، اور تیرا وعدہ حق ہے، اور تو بہترین فیصلہ کرنے والا ہے۔ خداوند متعال نے فرمایا تھا کہ میں تیرے اہل کو نجات دوں گا، تو یہی دعا کر رہے ہیں، خیال کر رہے ہیں کہ یہ بھی میرا اہل ہے۔ یقینی طور پہ نہیں کہہ رہے کہ بے ادبی ہو جائے، جاہلانہ سوال ہو جائے، لیکن خالق کائنات نے یہی جواب دیا، یہ تیرا اہل نہیں ہے، انہ عمل غیر صالح، کیونکہ اس کا عمل صالح نہیں ہے۔ نیک، جو اہم درس جناب نوح کے بیٹے سے ہمیں ملتا ہے وہ یہی کہ جسمانی رشتہ اہم نہیں ہے، جسم سے جسم کا وجود میں آنا اہم نہیں ہے، اصل یہ کہ ان کے درمیان ایمانی رشتہ ہو، دینی رشتہ ہو، معنوی رشتہ ہو۔ اگر نوح کا بیٹا ہے، معنوی رشتہ نہیں ہے، روحانی رشتہ نہیں ہے، ایمان کا تعلق نہیں ہے، معنوی ارتباط نہیں ہے، تو خدا کہہ دیتا ہے کہ تیرا حل نہیں ہے، کیونکہ اس کا عمل تیرے عمل سے نہیں ملتا۔ لیکن جب معنوی رشتہ قائم ہو جائے، جب روحانی رشتہ برقرار ہو جائے، تو یہ رسول اللہ ہیں جو ارشاد فرماتے ہیں سلمان من اہل البیت، سلمان فارس ہوتے ہوئے، ایرانی ہوتے ہوئے، عجم ہوتے ہوئے، ہم اہل بیت میں سے ہے، کیونکہ اس کا روحانی رشتہ بن چکا ہے، معنوی طور پر اس نے اپنے آپ کو اہل بنا لیا ہے کہ یہ ہمارا اہل بن سکے۔ نوح کے بیٹے نے اپنی اہلیت کو گنوا دیا، کھو دیا، بروں کی صحبت میں آ کے برا بن گیا۔ یہاں یہ بھی سمجھ میں آتا ہے کہ ہمیں اولاد کے لیے کوشش کرتے رہنی چاہیے، ان کے بھلائی کا سوچنا چاہیے، لیکن بھلائی کی بھی ایک حد ہوتی ہے۔ یعنی میں ان والدین کو تسلی دینا چاہتا ہوں جو اپنی ذمہ داری کو بطور احسن انجام دیتے ہیں، پھر بھی ان کی اولاد بگڑ جاتی ہے، زیادہ پریشان نہ ہو، کیونکہ انہوں نے اپنی وظیفے کو، اپنی ذمہ داری کو انجام دے دیا ہے۔ اب ایسا نہیں ہے کہ اگر کسی کی صحیح تربیت کی جائے تو کبھی بھی یہ منحرف نہیں ہو سکتا، نہیں، ہر انسان کا اپنا اختیار ہے۔ یہ بچہ جب جوان ہو جاتا ہے، عاقل اور بالغ ہو جاتا ہے، پھر جو ان کے اعمال ہوتے ہیں، اب ان کی مسئولیت اس کے گردن پر ہے۔ اگر والدین نے صحیح تربیت کی، انہوں نے اپنی طرف سے پوری کوشش کی، پھر بھی یہ منحرف ہو رہا ہے، تو یہ نمونے ہمیں تسلی دیتے ہیں کہ انبیاء کی اولاد میں بھی انحراف ہو سکتا ہے، ان کے اقربا میں بھی انحراف ہو سکتا ہے، تو ہمیں زیادہ پریشان نہیں ہونا چاہیے۔ البتہ یہ پریشانی ضرور ہونی چاہیے کہ ہماری طرف سے کوتاہی نہ ہو، ہم اپنی پوری کوشش کریں، अपनी औलाद को सही तरबियत करने की पूरी कोशिश करें, उनको लाइन दें, फिक्री लाइन दें, उनको सही रास्ता दिखाएं, उनकी रहनुमाई करें। उसके बाद वो आकिल बालिग होने के बाद अब वो जाने। औलाद की फिक्र अच्छी बात है, लेकिन इतना भी नहीं होना चाहिए। और इसी सिलसिले में एक अली अलैहिस्सलाम की दुआ भी मुलाहिजा करें। आप इरशाद फरमाते हैं, अमीरुल मोमिनीन अलैहिस्सलाम इरशाद फरमाते हैं, वल्लाहे मा सअल्तु रब्बी औलादन नवरल वजह, खुदा की कसम मैंने कभी भी खुदा से खूबसूरत औलाद की दुआ नहीं की कि बारे इलाह मुझे ऐसी औलाद दे जो जिस्मानी तौर पर खूबसूरत हों, और ना मैंने ऐसे औलाद की, ऐसे फर्जंद की दुआ की है जो हसन अलकामा, बेहतरीन कद का मालिक हो। यानी मैंने अपनी औलाद के लिए जिस्मानी दुआएं नहीं की हैं, मादी दुआएं नहीं की हैं, दुनिया की जीनतें उनके लिए तलब नहीं की हैं, लेकिन ये खुदा का लुत्फ है कि जो खुदा का हकीकी तौर पे तालिब हो जाता है, खुदा उसे सब नेमतें देता है। मैंने ये दुआ नहीं की कि वो खूबसूरत हों, बेहतरीन कद कामत के मालिक हों, लेकिन मैंने जो दुआ की है खुदावंद मुताल से, वो यही दुआ की है, वलाकिन सअल्तु रब्बी औलादन मुतीना लिल्लाह, लेकिन मैंने अगर औलाद की दुआ की है तो खालिक कायनात से ऐसी औलाद मांगी है जो खुदा के इताअत गुजार हों, खुदा की इताअत करने वाले हों, मुतीन लिल्लाह हों, वजलीन मिन्हु, जो खौफ खुदा रखते हों। यानी बारे इलाह मुझे ऐसी औलाद अता फरमा जो तेरी इताअत करे, ऐसी औलाद अता फरमा जो तेरे फरमा बरदार हों, ऐसी औलाद अता फरमा के जब वो तेरी इताअत करने लगे और मैं उन्हें देखूं कि तेरी इताअत कर रहे हैं तो तेरी इताअत में उन्हें मशगूल देख के मेरा दिल खुश हो जाए। और अहले ईमान की, इबादुर रहमान की, बंदगान रहमान की बेहतरीन दुआ यही हुआ करती है, वल्लज़ीना यकूलूना रब्बना हब लना मिन अज़वाजना व ज़ुर्रियातिना कुर्रता आयुन। रहमान के बंदे वो हैं, खुदा के बंदे वो हैं जो एक दुआ ये करते हैं कि बारे इलाह हमारी हमसरों में से हमारी शरीक हयात और हमारी औलाद ऐसी हों जो हमारी आंखों की ठंडक बने, जिनसे हमारे रूह को सुकून मिले, जो हमारे कल्ब के इत्मीनान का सबब बने, जिन्हें देख के हमारी आंखें ठंडी हो जाएं और रूह में खुशी महसूस हो के ये औलाद हैं जो तेरी इताअत गुजार हैं। और अमीरुल मोमिनीन की ये दुआ कैसे कबूल हुई, खालिक कायनात ने उसे कैसी औलाद दी, चाहे हसनैन शरीफैन करीम हों, चाहे जनाब ज़ैनब उम्मे कलसूम हों, चाहे हज़रत अब्बास हों, अस्सलामु अलैका अय्युहल अब्दुस सालेह अल मुतीउ लिल्लाह वल रसूलिही वल अमीरुल मोमिनीन वल हसन वल हुसैन। यानी खुदा से ऐसी दुआ की, ऐसी औलाद मांगी, करा मैंने कभी ऐसी औलाद नहीं मांगी जो खूबसूरत हों, बेहतरीन का दुकामत वाले हों, मैंने ये दुआ की कि बारे इलाह ऐसी औलाद अता फरमा जो तेरे इताअत गुजार हों। खुदा से जब इंसान मानवी दुआएं करे, जब हकीकी चीज़ें तलब करे, तो खुदावंद मुताल दूसरी चीज़ें उसके ज़िम्न में खुद ब खुद अता कर देता है। जो चीज़ें खुदा को पसंद है उनका सवाल किया जाए तो दूसरी चीज़ें खुद ब खुद इंसान को खुदावंद मुताल दे देता है। फरमाया जो अपने और खुदा के दरमियान रिश्ते को मजबूत बनाए तो खुदा उसके और मखलूक के रिश्ते को खुद ब खुद दुरुस्त कर देता है। ये औलाद के लिए दुआ थी, खानदान को तश्कील देना, औलाद की दुआ करना, उनकी बेहतरीन तरबियत की फिक्र करना, उनकी तरबियत के लिए खुदा से मदद तलब करना, मानवी कमालात का सवाल करना अंबिया अलैहिस्सलाम की सुन्नत है। ये अंबिया की दुआएं थी, जनाब इब्राहिम की दुआ थी और जनाब ज़करिया ने भी यही दुआ की, बारे इलाहा मुझे अपनी तरफ से वली अता फरमा, जानशीन अता फरमा, यरिसुनी व यरिसु मिन आल याकूब, वजअलहु रब्बे रविया, जो मेरा वारिस बने, आल याकूब का वारिस बने। बारे इलाह तू उसे ऐसा बना दे जिससे तू राज़ी रहे और वो तुझसे राज़ी रहे, ऐसी औलाद जिनसे खुदा राज़ी रहे, ऐसी औलाद जो खुदा से राज़ी रहे, ऐसी औलाद की दुआ करना अंबिया का शेवा है, अंबिया की सुन्नत है। हम सब की भी यही दुआ होनी चाहिए, बारे इलाह ऐसी औलाद अता फरमा जो तेरे मुती हों, जिनको तेरी इताअत में देख कर हमारी आँखें ठंडी हो जाएँ। वल्लदीना यकूलूना रब्बना हबलना मिन अज़वाजना वज़ुर्रियातना कुर्रता आयुन वजअलना लिल्मुत्तकीना इमामा। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।